السلام علیکم، یہ پی ایف ایف بی آڈیو ورلڈ کی آواز ہے۔ آج ہم آپ کے لیے ریکارڈ کر رہے ہیں عمیرہ احمد کا ناول آب حیات۔ یہ ناول 31 کیسز پر مکمل ہوا ہے۔ اس ناول کو آپ کے لیے پڑھا سارا اصل نے، جبکہ آڈیو کنٹرولز پر ہیں محمد وقاص۔ ہماری صوتی کتب کی کاپی بنانا قانوناً جرم ہے۔ اگر صوتی کتابوں کے بارے میں آپ ہم سے رابطہ کرنا چاہیں تو ٹیلی فون نمبر 225-3803 یا پی او باکس نمبر 1652 اسلام آباد پر محمد منیب سے رابطہ کریں۔ شکریہ۔ عمیرہ احمد کہتی ہیں، آب حیات پیر کامل صلی اللہ علیہ وآلہ وسلم کا دوسرا حصہ ہے، جسے میں نے 2004 میں پیر کامل کی اشاعت کے فوراً بعد لکھنے کی بجائے کچھ سال بعد آپ کے سامنے لانے کا فیصلہ اس لیے کیا تھا کہ پیر کامل کی کامیابی کی گرد اور بازگشت میں آب حیات کا موضوع نظر انداز نہ ہو جائے۔ آب حیات کا موضوع سود ہے، وہ فتنہ جسے نبی کریم صلی اللہ علیہ وآلہ وسلم نے اپنے آخری خطبے میں حرام قرار دیتے ہوئے اس کی بیخکنی کا حکم دیا، لیکن واضح احکامات کے باوجود آج بھی مسلمانوں کی زندگی کا بالواسطہ اور بلاواسطہ حصہ بنا ہوا ہے۔ لفظ آب حیات جن 6 حروف سے مل کر بنا ہے، ان میں ہر حرف انسانی زندگی کی ایک بنیادی سٹیج کو بیان کرتا ہے۔ الف مد آ، آدم و حوا، بے، بیت العنکبوت، ہے، حاصل و محصول، یہ، یا مجیب السائلین، الف ابدن ابدا، تے، تبارک اللذی۔ یہ 6 الفاظ پوری انسانی زندگی کا خلاصہ کرتے ہیں۔ سالار اور امامہ آب حیات میں وہی سفر طے کرتے ہیں جو ہم سب کی زندگی کا سفر ہے۔ آدم و حوا کا ایک دوسرے کی محبت میں گرفتار ہو کر زندگی بھر کا ساتھی بن جانا، دنیا میں اس جنت جیسا گھر بنانے کی خواہش اور سعی میں جت جانا جہاں سے وہ دونوں نکالے گئے تھے، یہ جانتے ہوئے بھی کہ ان کا گھر بیت العنکبوت یعنی مکڑی کے جالے جیسی ناپائیداری رکھتا ہے جو بننے میں عرصہ لیتا ہے اور ٹوٹنے میں لمحہ۔ حاصل و محصول کا چکر، کیا کھویا، کیا پایا، کیا پانے کے لیے کیا کیا کھویا، کامیابی، خواب، خواہشات اور تمناؤں کا ایک گرداب جو زندگی کو گھن چکر بنا دیتا ہے۔ اس کے بعد اگلا مرحلہ جہاں آزمائشیں ہوتی ہیں، اتنی اور ایسی ایسی آزمائشیں کہ بس اللہ یاد آتا ہے اور وہی کام آتا ہے، کیونکہ وہی مجیب السائلین ہے۔ اور پھر وہ مرحلہ جب انسان اپنی اگلی نسل کے ذریعے اپنے عروج کا دوام چاہتا ہے اور اسے احساس ہوتا ہے کہ اس کی زندگی کو زوال ہے، اور پھر وہ زندگی کے ان سارے مرحلوں سے نکل آتے ہیں، مومن بن کے انسانی پستیوں سے نکل کے۔ ان کے لیے تبارک اللذی، اللہ کی ذات جو تمام خوبیوں کی مالک ہے، بزرگ و برتر ہے اور اپنے بندوں کو سب عطا کر دینے پر قادر ہے، جس کی محبت آب حیات ہے جو انسان کو ابدی جنت میں لے جاتا ہے۔ دنیا ختم ہو جاتی ہے لیکن زندگی نہیں۔ باب 1، آدم و حوا۔ اس کے پیروں کے نیچے وہ زمین جیسے سبز مخمل کی تھی، مخمل یا کچھ اور تھا، تا حد نظر زمین پر سبزے کی طرح پھیلا ہوا۔ سبزے کا وجود ننے ننے پھولوں سے سجا ہوا تھا، ہر رنگ کے پھولوں سے، اتنے رنگ اور ایسے رنگ جو نظر کو ششتر کر دیں۔ سبزے میں ہوا سے پیدا ہونے والی ہر لہر اور ہر موج کے ساتھ وہ بھی عجیب مستی اور عجیب سرشاری سے رقص کرنے لگتے۔ آسمان صاف تھا، آنکھوں کو سکون دینے والا ہلکا نیلا، اور اب بھی کسی گنبد کی طرح پھیلا ہوا۔ ہوا معطر تھی، مخمور تھی، گنگنا رہی تھی، وہاں موجود ہر شے کے ساتھ اٹکھیلیاں کر رہی تھی۔ وہ کسی راستے پر تھا۔ کیا راستہ تھا؟ وہ کسی انتظار میں تھا۔ کیا انتظار تھا؟ اس نے گہرا سانس لیا۔ اس راستے کے دونوں طرف دو رویا درختوں کی قطار کے ایک درخت کے ساتھ وہ ٹکا کھڑا تھا، سہارا لیے یا سہارا دیے۔ وہ آ گئی تھی۔ اس نے بہت دور اس راستے پر اسے نمودار ہوتے دیکھ لیا۔ وہ سفید لباس میں ملبوس تھی، بہت مہین، بہت نفیس۔ वो नंगे पांव थी और सब्जे पर धरे उसके खूबसूरत पांव जैसे सब्जे की नरमी को बर्दाश्त नहीं कर पा रहे थे। वो पांव रखती, चंद लम्हों के लिए लड़खड़ाती, जैसे मखमूर होकर हंसती, फिर संभल जाती, फिर बड़े इश्तियाक से एक बार फिर कदम आगे बढ़ा देती। उसके स्याह बाल हवा के झोंकों से उसके शानों और उसकी कमर तक हलकोरे खा रहे थे। खूबसूरत स्याह चमकदार रेशमी जुल्फें जैसे उसके सफेद लिबास के साथ मिलकर उसके वजूद के साथ रक्स करने में मसरूफ थीं। वो आगे बढ़ाया, वो उसकी तरफ मुतवज्जा नहीं थी। वो अजीब सी हैरत में मुब्तला वहां की हर शय को सहरजदा अंदाज में देख रही थी। इस रास्ते पर चलते चलते उसने उसे देख लिया, उसके कदम थमे, दोनों की नजरें मिली, फिर उसके चेहरे पर बेसाख्ता मुस्कुराहट आई, पहले मुस्कुराहट फिर हंसी। उसने उसे पहचान लिया था, वहां मौजूद वो वाहिद वजूद था जिसे वो पहचानती थी। उसने हाथ बढ़ाया, वो उसका हाथ थामकर उसके करीब आ गई। दोनों एक अजीब सी सरशारी में एक दूसरे की आंखों में आंखें डाले देखते रहे। उसकी गहरी स्याह मुस्कुराती हुई आंखें हीरे की कन्नियों की तरह चमक रही थी और ये चमक उसे देखकर बढ़ गई थी। उसके खूबसूरत गुलाबी होंठों पर नमी की हल्की सी तह थी, यूं जैसे वो अभी कुछ पी कर आई हो। उसकी ठोड़ी हमेशा की तरह उठी हुई थी। उसकी सुराहीदार गर्दन को देखते हुए उसने उसका दूसरा हाथ भी अपनी गिरफ्त में ले लिया। उसकी आंखों की चमक और उसकी मुस्कुराहट और गहरी हुई, वो जैसे इस लम्स से वाकिफ थी। फिर वो दोनों बेख्तियार हंसे। तुम मेरा इंतजार कर रहे थे?
हाँ।
बहुत देर कर दी?
नहीं, बहुत ज्यादा नहीं।
वो उसका हाथ थामे इस रास्ते पर चलने लगा। वो अब भी बच्चों जैसी हैरत और खुशी के साथ वहां मौजूद हर शय को खोजने में मसरूफ थी। फजा में यकदम एक अजीब दिलफरेब सा साज बजने लगा। वो ठटकी, फिर बेख्तियार खिलखिलाई। उसके हाथ से हाथ छुड़ाते हुए उसने उस रास्ते पर कदम आगे बढ़ाए। फिर मर्द ने उसे दोनों बाजू हवा में फैलाए रक्स के अंदाज में घूमते देखा। वो बेख्तियार हंसा। वो उस रास्ते पर किसी माहिर बैलेरीना की तरह रक्स करती दूर जा रही थी। उसके जिस्म पर मौजूद सफेद लिबास उसके घूमते जिस्म के गिर्द हवा में अब किसी फूल की तरह रक्सा था। वो अब आहिस्ता आहिस्ता हवा में उठने लगी थी। हवा के मुअत्तर झोंके बड़ी नरमी से उसे जैसे अपने साथ लिए जा रहे थे। वो अब भी उसी तरह हंसती रक्स के अंदाज में बाजू फैलाए घूम रही थी। वो सहरजदा उसे देखता रहा। वो अब कुछ गुनगुना रही थी। फजा में यकदम कोई साज बजने लगा था, पहले एक, फिर दूसरा, फिर तीसरा, फिर बहुत सारे। पूरी कायनात जैसे यकदम किसी सिम्फनी में ढल गई थी। और वो अब भी हवा में रक्सा थी, किसी मखमली पर की तरह हवा के दोष पर ऊपर नीचे जाते। सहरजदा उसे देख रहा था। उसके साथ ही रक्स करते हुए एक बार फिर उसे देखकर खिलखिलाकर हंसी। फिर उसने अपना एक हाथ बढ़ाया, यूं जैसे उसे अपने पास आने की दावत दे रही हो। वो हंस पड़ा। वो हाथ बढ़ाती और वो खिंचाना चला आता। वो भी उसका हाथ पकड़े फजा में रक्सा था, जमीन से दूर, उसके करीब, उसके साथ। एकदम वो रुकी, जैसे कायनात ठहर गई हो। वो अब आसमान को देख रही थी। फिर एकदम आसमान तारीख हो गया, दिन रात में बदल गया था और रात दिन से बढ़कर खूबसूरत थी। स्याह आसमान खूबसूरत चमकते हुए सितारों से सजा हुआ था, हर रंग के सितारों से, और उन सबके दरमियान चांद था, किसी दाग के बगैर रोशनी का मंबा। वो उसका हाथ पकड़े जैसे सरशारी की इंतहा पर पहुंची हुई थी। उसकी हैरत, उसकी सरशारी जैसे उसे महसूस कर रही थी, गुदगुदा रही थी। वह फिर जमीन पर आ गए थे। रात एक बार फिर दिन में बदल गई थी। सब्जा, फूल, पत्ते, महकती मुअत्तर हवा सब वहीं थे। उसके साथ चलते चलते उसने अपने पैरों के नीचे आते मखमली सब्जे पर सजे फूलों को देखा। फिर हाथ बढ़ाया, उसके हाथ में वो फूल आ गया, फिर दूसरा, फिर तीसरा, फिर दूर दूर तक फैले सब्जे के सारे फूल जैसे किसी मकनातीस की तरह उसकी तरफ आए थे। सैकड़ों, हजारों, लाखों, लातादाद, बेशुमार, इतने कि उसके हाथ संभाल नहीं पाए थे। वो अब उसके हाथों पर, अब उसके बालों पर, उसके लिबास पर, उसके जिस्म पर, वो खुशी से बेखुद हो रही थी, सरशार हो रही थी। फिर उसने हाथ के इशारे से उन्हें हवा में उछाला। वो पलक झपकते में आसमान की तरफ गए। पूरा आसमान फूलों से भर गया था। चंद नमों के लिए फिर फूलों की बारिश होने लगी थी। वो दोनों हंस रहे थे, फूलों को बारिश के कतरों की तरह मुट्ठियों में भरते और छोड़ते, भागते, खिलखिलाते। वो सब फूल जमीन पर गिरकर एक बार फिर सब्जे में अपनी अपनी जगह सज गए, वहां जहां वो थे, वहीं जहां उन्हें होना चाहिए था। वो एक बार फिर आसमान को देख रहे थे, वहां बादल नजर आ रहे थे, रुई के गालों जैसे हरकत करते बादल। वो सब बादल वहां जमा हो रहे थे जहां वो खड़े थे। फिर उसने आसमान पर बारिश का पहला कतरा देखा। उसने हाथ बढ़ाकर उसे अपनी हथेली पर लिया, इस कतरे को देखकर दोबारा हंसते हुए आसमान की तरफ उछाल दिया। इस बार वो कतरा ऊपर जाकर अकेला वापस नहीं आया था, वो बहुत सारे दूसरे कतरों को लेकर आया था, बहुत सारे नरम लम्स के गुदगुदाने वाले कतरे। बारिश बरस रही थी और वो दोनों बच्चों की तरह हंसते खिलखिलाते पानी के इन कतरों को हाथों से पकड़कर एक दूसरे पर उछाल रहे थे। वो बारिश थी, पानी था, मगर वो कतरे इनके बालों, इनके जिस्म को गीला नहीं कर रहे थे। वो जैसे शफाफ मोतियों की बारिश थी जो उनके हाथ और जिस्म की एक जुम्बिश पर उनके बालों और लिबास से अलग होकर दूर जा गिरते। सब्जे और फूलों के ऊपर अब बारिश के शफाफ मोती जैसे कतरों की एक तहसी आ गई थी, यूं जैसे किसी ने जमीन पर कोई शीशा फैला दिया हो और वो शीशे पर चल रहे थे। उनको अपने साए में लिए वो रुकते, हाथ हिलाते, आसमान पर बादलों को एक जगह से दूसरी जगह भेजते, फिर अपनी तरफ बुलाते। वो आसमान पर जैसे पानी से मुसव्वरी कर रहे थे। फिर जैसे वो इस खेल से थक गई, वो रुकी, बारिश थमी, जमीन से पानी के कतरे गायब होने लगे, फिर बादल। चंद साहतों में आसमान साफ था, यूं जैसे वहां कभी बादल नाम की कोई शय आई ही ना हो। वो अब उसका हाथ पकड़ रहा था। उसने चौंक कर उसे देखा। तुम्हें कुछ दिखाना है।
कुछ और भी?
कुछ और भी।
क्या?
वो खामोशी से मुस्कुरा दिया।
क्या?
उसने बच्चों की तरह इसरार किया। वो पहले से ज्यादा पुरस्रार अंदाज में मुस्कुराया था और उसका हाथ पकड़े उसी नए रास्ते की तरफ जा रहा था। फिर उन दोनों को दूर से कुछ नजर आने लगा था। सालार ने हड़बड़ाकर आंख खोली। कमरे में मुकम्मल तारीकी थी। वो फौरी तौर पर समझ नहीं सका कि वो कहां है। उसकी समातों ने दूर कहीं किसी मस्जिद से सहरी के आगाज का ऐलान सुना। इस कमरे के खूब अंधेरे को खुली आंखों से खोजते हुए उसे अगला ख्याल इस ख्वाब और अमामा का आया। वो कोई ख्वाब देख रहा था जिससे वो बेदार हुआ था, मगर ख्वाब में वो अमामा को क्या दिखाने वाला था, इसे कुछ याद नहीं आया। अमामा? उसके दिल की धड़कन जैसे एक लम्हे के लिए रुकी। वो कहां थी? क्या पिछली रात एक ख्वाब थी? वो यकदम जैसे करंट खाकर उठा। अपनी रुकी सांस के साथ उसने दीवानावार अपने बाएं जाने बेड टेबल लैंप का स्विच ऑन किया। कमरे की तारीखी जैसे यकदम छट गई। उसने बर्क रफ्तारी से पलटकर अपनी दाहिनी जानिब देखा और यकदम पुरसकून हो गया। उसकी रुकी सांस चलने लगी। वो वहीं थी। वो एक ख्वाब से किसी दूसरे ख्वाब में दाखिल नहीं हुआ था। यकदम ऑन होने वाले बेड साइड टेबल लैंप की तेज रोशनी चेहरे पे पड़ी तो इमामा ने नींद में बेख्तियार अपने हाथ और बाजू की पुश से अपनी आंखों और चेहरे को ढक दिया। सालार ने पलटकर लैंप की रोशनी को हल्का कर दिया। वो उसे जगाना नहीं चाहता था। वो उसे चंद फुट के फासले पर थी, गहरी पुरसकून नींद में। उसका एक हाथ तकिए पर उसके चेहरे के नीचे दबा हुआ था और दूसरा उस वक्त उसकी आंखों को ढांपे हुए था। उसकी अधखुली हथेली और कलाई पर मेहंदी के खूबसूरत नक्शोनिगार थे, मिटते हुए नक्शोनिगार, लेकिन अब भी उसके हाथों और कलाइयों को खूबसूरत बनाए हुए थे। सालार को याद आया, वो मेहंदी किसी और के लिए लगाई गई थी। उसके होंठों पर एक मुस्कुराहट आई। उसने बेख्तियार चंद लम्हों के लिए आंखें बंद की। किसी और के लिए? पिछली एक शाम एक बार फिर किसी फिल्म की तरह उसकी आंखों के सामने सेकंड के हजारवें हिस्से में गुजर गई थी। उसने सईदा अम्मा के सहन में इस चेहरे को 9 साल के बाद देखा था और 9 साल कहीं गायब हो गए थे। वो जरा सा आगे झुका। उसने बड़ी नरमी से उसके हाथ को उसके चेहरे से हटा दिया। बेड साइड टेबल लैंप की जर्द रोशनी में उससे चंद इंच दूर वो उस पर झुका उसे मबहूत देखता रहा। वो गहरे सांस लेती जैसे उसे जिंदगी दे रही थी और उसे देखते हुए वो जैसे किसी तिलिस्म में पहुंचा हुआ था। बेहद गैर महसूस अंदाज में उसने इमामा के चेहरे पर आए कुछ बालों को अपनी उंगलियों से बड़ी एहतियात से हटाया। इमामा की आंख अलार्म की आवाज से खुली थी। مندی آنکھوں کے ساتھ اس نے لیٹے لیٹے سائڈ ٹیبل پر پڑے سلام کو بند کرنے کی کوشش کی، لیکن الارم کلاک بند ہونے کی بجائے نیچے کارپیٹ پہ گر گیا۔ امامہ کی نیند چکدم غائب ہوئی تھی۔ الارم کی آواز جیسے اس کے آساب پہ سوار ہونے لگی۔ وہ کچھ جھلا کر اٹھی تھی۔ بیڈ سائڈ لیمپ آن کر کے وہ کمبل سے نکلی اور بے اختیار کپ کپائی۔ سردی بہت تھی۔ اس نے کمبل ہٹاتے ہوئے بیڈ کی پائنتی کی طرف اپنی اونی شال ڈھونڈنے کی کوشش کی۔ وہ وہاں نہیں تھی۔ اس نے جھک کر کارپیٹ پر دیکھا۔ اسے یاد آیا شال رات کو صوفے پر رکھی تھی، لیکن اس وقت وہ بیڈ روم سے نکلنے کی ہمت نہیں کر پائی۔ الارم اب بھی بج رہا تھا، مگر نظر اب بھی نہیں آ رہا تھا۔ اس کی جھنجھلاہٹ بڑھ گئی تھی۔ تبھی اس نے اچانک کوئی خیال آنے پر سالار کے بستر کو دیکھا۔ وہ خالی تھا۔ اسے جیسے یکدم یاد آیا کہ وہ کہاں تھی۔ جھنجھلاہٹ یکدم غائب ہوئی اور ساتھ ہی الارم کی آواز بھی۔ یہ سحری کا وقت تھا۔ امامہ سالار کے گھر پر تھی اور یہ اس کی نئی زندگی کا پہلا دن تھا۔ وہ دوبارہ اپنے بیڈ پر بیٹھ گئی۔ کمبل کے کونے سے اس نے اپنے کندھے ڈھانپنے کی کوشش کی۔ اس کے جسم کی کپ کپاہٹ کچھ کم ہوئی۔ اس نے پہلی بار اپنے بیڈ سائڈ ٹیبل پر پڑی چیزوں کو غور سے دیکھا۔ وہاں رات کو سالار نے گھڑی رکھی تھی، لیکن اب وہاں نہیں تھی۔ ایک چھوٹا رائٹنگ پیڈ اور پین بھی تھا۔ پاس ہی ایک کارڈلیس فون تھا۔ پانی کی چھوٹی بوتل بھی وہیں تھی اور اس کے پاس اس کا سیل پڑا تھا۔ اسے ایک بار پھر الارم کلاک کا خیال آیا۔ اسے یاد تھا اس نے الارم نہیں لگایا تھا۔ یہ کام سالار کا تھا، شاید اس نے اپنے لیے الارم لگایا تھا۔ پھر جیسے اس کے ذہن میں ایک جھمکا سا ہوا، بیڈ کی وہ سائٹ جو رات کو اس نے سونے کے لیے منتخب کی تھی، وہ سالار کا بستر تھا۔ وہ عادتاً دائیں طرف گئی تھی اور اسے سالار روک نہیں سکا۔ وہ کچھ دیر چپ چاپ بیٹھی رہی، پھر اس نے بے حد ڈھیلے انداز میں اپنا سیل فون اٹھا کر ٹائم دیکھا اور جیسے کرنٹ کھا کر اس نے کمبل اتار پھینکا۔ سحری ختم ہونے میں صرف 10 منٹ باقی تھے اور سالار، وہ الارم یقیناً اسے بیدار کرنے کے لیے لگا کر گیا تھا۔ اسے بے ساختہ غصہ آیا۔ وہ اسے خود بھی جگا سکتا تھا۔ جب تک وہ کپڑے تبدیل کر کے لاؤنج میں گئی، اس کا غصہ غائب ہو چکا تھا۔ کم از کم آج وہ اس سے خوشگوار موڈ میں ہی سامنا چاہتی تھی۔ سٹنگ ایریا کے ڈائننگ ٹیبل پر سحری کے لیے کھانا رکھا تھا۔ وہ بہت تیزی سے کچن میں کھانے کے برتن لینے کے لیے گئی، لیکن سنک میں دو افراد کے استعمال شدہ برتن دیکھ کر اسے جیسے دھچکا لگا۔ وہ کھانا یقیناً فرقان کے گھر سے آیا تھا اور وہ فرقان کے ساتھ ہی کھا چکا تھا۔ اسے خامخواہ خوش فہمی ہوئی تھی کہ آج اس کے گھر میں پہلی سحری تو وہ ضرور اس کے ساتھ کرے گا۔ بوجھل دل کے ساتھ ایک پلیٹ لے کر وہ ڈائننگ ٹیبل پر آ گئی، لیکن وہ چند لقموں سے زیادہ نہیں لے سکی۔ اسے کم از کم آج اس کا انتظار کرنا چاہیے تھا، اس کے ساتھ کھانا کھانا چاہیے تھا۔ امامہ کو واقعی بہت رنج ہوا تھا۔ چند لقموں کے بعد ہی وہ بڑی بے دلی سے ٹیبل سے برتن اٹھانے لگی۔ برتن دھوتے دھوتے اذان ہونے لگی تھی جب اسے پہلی بار خیال آیا کہ سالار گھر میں نظر نہیں آ رہا۔ اپنے ہاتھ میں موجود پلیٹ دھوتے دھوتے وہ اسے اسی طرح سنک میں چھوڑ کر باہر آ گئی۔ اسے سارے گھر میں دیکھا، وہ گھر میں نہیں تھا۔ پھر کچھ خیال آنے پر وہ بیرونی دروازے کی طرف آئی۔ دروازہ مقفل تھا، لیکن ڈور چین ہٹی ہوئی تھی۔ وہ یقیناً گھر پر نہیں تھا۔ کہاں تھا؟ اس نے نہیں سوچا۔ اس کی رنجیدگی میں اضافہ ہوا۔ وہ اس کی شادی کے دوسرے دن اسے گھر پر اکیلا چھوڑ کر کتنی بے فکری سے غائب ہو گیا تھا۔ اسے پچھلی رات کی ساری باتیں جھوٹ کا پلندہ لگی تھی۔ واپس کچن میں آ کے وہ کچھ دیر بے حد دل شکستگی کی کیفیت میں سنک میں پڑے برتنوں کو دیکھتی رہی۔ وہ محبوبہ سے بیوی بن چکی تھی، مگر اتنی جلدی تو نہیں۔ ناز برداری نہ صحیح، خیال تو کرنا چاہیے۔ اس کی آزردگی میں کچھ اور اضافہ ہوا۔ چند گھنٹوں کے اندر کوئی اتنا بدل سکتا ہے، مگر رات کو تو وہ۔ اس کی رنجیدگی بڑھتی جا رہی تھی۔ یقیناً سب کچھ جھوٹ ہی کہہ رہا ہوگا، ورنہ میرا کچھ تو خیال کرتا۔ وہ رنجیدگی اب صدمے میں بدل رہی تھی۔ وہ نماز پڑھ چکی تھی اور سالار کا ابھی بھی کہیں نام و نشان نہیں تھا۔ اسے تھوڑی سی تشویش ہوئی۔ اگر وہ فجر کی نماز کے لیے بھی گیا تھا تو اب تک تو اسے آ جانا چاہیے تھا۔ پھر اس نے اس تشویش کو سر سے جھٹک دیا۔ سالار جس وقت دوبارہ اپارٹمنٹ میں آیا، وہ گہری نیند میں تھی۔ بیڈ روم کی لائٹ آف تھی اور ہیٹر آن۔ وہ اور فرقان فجر کی نماز سے بہت دیر پہلے مسجد میں چلے جاتے اور قرآن پاک کی تلاوت کرتے تھے۔ فجر کی نماز کے بعد وہ دونوں وہیں سے بلڈنگ کے جم میں چلے جاتے اور تقریباً ایک گھنٹے کے ورک آؤٹ کے بعد وہاں سے آتے۔ اور آج یہ دورانیہ آمنہ کے امامہ ہونے کی وجہ سے کچھ لمبا ہو گیا تھا۔ فرقان سحری کے وقت ان دونوں کے لیے کھانا لے کر آیا تھا اور وہ بھونچکا بیٹھا رہ گیا تھا۔ وہ رات کو سالار کے جس بیان کو صدمے کی وجہ سے ذہنی حالت میں ہونے والی کسی خرابی کا نتیجہ سمجھ رہا تھا، وہ کوئی ذہنی خرابی نہیں تھی۔ وہ اطمینان کے ساتھ اس کے سامنے بیٹھا کھا رہا تھا اور فرقان اسے رشک سے دیکھ رہا تھا۔ رشک کے علاوہ کوئی اس پر کر بھی کیا سکتا تھا؟ کیا ہوا؟ سالار نے سحری کرتے ہوئے اس کی لمبی خاموشی دیکھ کر کچھ حیرانی سے دیکھا۔ تم آج اپنی نظر اتروانا۔
اچھا کیوں؟
میں مذاق نہیں کر رہا یار، فرقان نے اپنے گلاس میں پانی انڈیلتے ہوئے بے حد سنجیدگی سے کہا۔ جو کچھ ہوا تھا اسے سمجھنے سے زیادہ اسے ہضم کرنے میں اسے دقت ہو رہی تھی، کسی کو بھی ہو سکتی تھی سوائے سامنے بیٹھے ہوئے اس شخص کے جو اس وقت کانٹے کے ساتھ آملیٹ کا آخری ٹکڑا اپنے منہ میں رکھ رہا تھا۔ سنو، اگر کوئی صدقہ وغیرہ دے سکو نا تو اور بھی بہتر ہے، فرقان نے اس کے رد عمل کو مکمل طور پر نظر انداز کرتے ہوئے کہا۔ سالار اب بھی خاموش رہا۔ آمنا سحری نہیں کرے گی؟ فرقان کو یکدم خیال آیا۔
سو رہی ہے وہ بھی، میں الارم لگا آیا ہوں، ابھی کافی وقت ہے سحری کا ٹائم ہونے میں،
سالار نے کچھ لاپرواہی سے کہا۔
فرقان اب بس کرو،
اس سے بات کرتے کرتے وہ ایک بار پھر فرقان کی نظروں سے جھنجھلایا، وہ اسے ایسے ہی دیکھے جا رہا تھا۔
کیا بس کروں یار، یار مجھے اس طرح آنکھیں پھاڑ پھاڑ کے دیکھنا بند کرو۔
تم بہت نیک آدمی ہو سالار، اللہ تم سے بڑا خوش ہے۔ وہ فرقان کی بات پر ٹھٹک گیا، اس کی بھوک یکدم ختم ہو گئی۔ مزید ایک لفظ کہے بغیر اس نے پلیٹ پیچھے ہٹا دی اور اپنے برتن اٹھا کر اندر کچن میں لے گیا۔ وہ خوشی، سرشاری، اطمینان اور سکون جو کچھ دیر پہلے جیسے اس کے پورے وجود سے چھلک رہا تھا، فرقان نے پلک جھپکتے اسے دھواں بن کے غائب ہوتے دیکھا۔ مسجد کی طرف جاتے ہوئے فرقان نے بالآخر اس سے پوچھ لیا، اتنے چپ کیوں ہو گئے یار، میری کوئی بات بری لگی؟
وہ اب بھی خاموش رہا۔ مسجد کے دروازے پر اپنے جوگز اتار کے اندر جانے سے پہلے اس نے فرقان سے کہا، مجھے تم سب کچھ کہہ لینا فرقان، لیکن کبھی نیک آدمی مت کہنا۔
فرقان کچھ بول نہیں سکا، سالار مسجد میں داخل ہو گیا تھا۔ امامہ کی آنکھ 11 بجے سیل فون پر آنے والی ایک کال سے کھلی۔ وہ ڈاکٹر سبط علی تھے۔ ان کی آواز سنتے ہی اس کا دل بھر آیا۔
بہت معذرت بیٹا، میں نے آپ کو نیند سے جگا دیا۔
نہیں، میں اٹھ گئی تھی، اس نے بستر سے اٹھتے ہوئے جھوٹ بولا۔ وہ اس کا حال احوال پوچھتے رہے، وہ بڑے بوجھل دل کے ساتھ تقریباً خالی اس ذہنی کے عالم میں ہوں ہاں میں جواب دیتی رہی۔ چند منٹ اور بات کرنے کے بعد انہوں نے فون بند کر دیا۔ کال ختم کرتے ہوئے اس کی نظر اپنے سیل فون پر چمکتے اس کے نام پر پڑی تھی۔ وہ چونک اٹھی، اسے فوری طور پر یاد نہیں آیا کہ اس نے سالار کا نام اور فون نمبر کب محفوظ کیا تھا۔
یقیناً یہ بھی اسی کا کارنامہ ہوگا، اس نے اس کا ایس ایم ایس پڑھنا شروع کیا۔
پلیز جاگنے کے بعد مجھے میسج کرنا، مجھے ضروری بات کرنا ہے۔ اسے نہ جانے کیوں اس کا میسج پڑھ کر غصہ آ گیا۔ بڑی جلدی یاد آ گئی میں، وہ میسج کا ٹائم چیک کرتے ہوئے بڑبڑائی۔ وہ شاید 10:50 پر آیا تھا۔ اگر آفس جاتے ہوئے اسے میں یاد نہیں آئی تو آفس میں بیٹھ کر کیسے آ سکتی ہوں؟ وہ اس وقت اسے جی بھر کر بدگمان ہو رہی تھی، اور شاید ٹھیک ہی ہو رہی تھی۔ وہ پچھلی رات اس کے لیے چیف گیسٹ تھی، اور اگلی صبح وہ اس کے ساتھ بن بلائے مہمان جیسا سلوک کر رہا تھا۔ کم از کم امامہ اس وقت یہی محسوس کر رہی تھی، اور اس وقت وہ باتیں سوچ رہی تھی جو سالار کے وہم و گمان میں بھی نہیں تھی۔ وہ کچھ عجیب سے انداز میں خود ترسی کا شکار ہو رہی تھی۔ اس نے کمبل تہہ کرتے ہوئے بستر ٹھیک کیا اور بیڈ روم سے باہر نکل آئی۔ اپارٹمنٹ کی خاموشی نے اس کی اداسی میں اضافہ کیا۔ کھڑکیوں سے سورج کی روشنی اندر آ رہی تھی۔ کچن کے سنک میں وہ برتن ویسے ہی موجود تھے جس طرح وہ چھوڑ کر گئی تھی۔ وہ بے حد بے دلی سے اپنے کپڑے نکال کر نہانے کے لیے چلی گئی۔ واش روم سے باہر نکلتے ہی اس نے سب سے پہلے سیل فون چیک کیا تھا۔ وہاں کوئی میسج تھا اور نہ ہی کوئی مسڈ کال۔ چند لمحے سیل فون پکڑے بیٹھی رہی، پھر اس نے اپنی ساری انا اور غصے کو بالائے طاق رکھ کر اسے میسج کر دیا۔ اس کا خیال تھا وہ اسے فوراً کال کرے گا، لیکن اس کا یہ خیال غلط ثابت ہوا۔ 5 منٹ، 10 منٹ، 15 منٹ، اس نے اپنی انا کو کچھ اور مٹی کرتے ہوئے اسے میسج کیا۔ بعض دفعہ میسج پہنچتے بھی تو نہیں ہے نا۔ اس نے اپنی عزت نفس کی ملامت سے بچنے کے لیے بے حد کمزور تاویل تلاش کی۔ آج کل ویسے بھی نیٹورک اور سگنلز کا اتنا زیادہ مسئلہ ہے۔ عزت نفس نے اسے جواباً ڈوب مرنے کے لیے کہا تھا۔
ارے بیٹا، میں تو کب سے تمہارے فون کے انتظار میں بیٹھی ہوں، تمہیں اب یاد آئی سعیدہ اماں کی؟
سعیدہ اماں نے اس کی آواز سنتے ہی گلا کیا۔ اس نے جواباً بے حد کمزور بہانے پیش کیے۔ سعیدہ اماں نے اس کی وضاحتوں پر غور نہیں کیا۔
سالار ٹھیک تو ہے نا تمہارے ساتھ؟
انہوں نے سوال کے مضمرات کا صورتحال میں سوچے بغیر پوچھا اور امامہ کے صبر کا جیسے پیمانہ ہی لبریز ہو گیا تھا۔ وہ یکدم پھوٹ پھوٹ کر رونے لگی۔ سیدہ اماں بری طرح گھبرا گئی۔ کیا ہوا بیٹا، اور اس طرح کیوں رو رہی ہو؟ میرا تو دل گھبرانے لگا ہے، کیا ہو گیا آمنا؟
سیدہ اماں کو جیسے ٹھنڈے پسینے آنے لگے۔
ارے سالار نے کچھ کہہ دیا ہے کیا؟
سیدہ اماں کو سب سے پہلا خیال ہی آیا،
مجھے سے شادی نہیں کرنی چاہیے تھی۔
سیدہ اماں کی حواس باختگی میں اضافہ ہوا۔
میں نے کہا بھی تھا آپ سے۔
کیا وہ اپنی پہلی بیوی کی باتیں کرتا رہا ہے تم سے؟
سیدہ اماں نے سالار کے حوالے سے لاحق واحد خدشے کا بے اختیار ذکر کیا۔ پہلی بیوی؟
امامہ نے روتے روتے کچھ حیرانی سے سوچا، لیکن سالار کے لیے اس وقت اس کے دل میں اتنا غصہ بھرا ہوا تھا کہ اس نے بلا سوچے سمجھے سیدہ اماں کے خدشے کی تصدیق کر دی۔
جی،
اس نے روتے ہوئے جواب دیا۔ سیدہ اماں کے سینے پر تو جیسے گھونسا لگا۔ یہ خدشہ تو انہیں تھا، لیکن ان کا خیال تھا کہ اپنے گھر لے جاتے ہی پہلے دن تو وہ کم از کم اپنی اس کئی سال پرانی منکوہا کا ذکر نہیں کرے گا۔ امامہ کو سالار پر کیا غصہ آنا تھا جو سیدہ اماں کو آیا تھا، انہیں ایک دم پچھتاوا ہوا۔ واقعی کیا ضرورت تھی یوں راہ چلتے کسی بھی دو ٹکے کے آدمی کو پکڑ کر یوں اس کی شادی کر دینے کی؟ انہوں نے پچھتاتے ہوئے سوچا۔ تم فکر نہ کرو، میں خود سپتے علی بھائی سے بات کروں گی، سیدہ اماں نے بے حد غصے میں کہا۔ سیدہ اماں سے بات کرتے ہوئے وہ اتنی دیر میں پہلی بار بہت اچھا محسوس کر رہی تھی، یوں جیسے کسی نے اس کے دل کا بوجھ ہلکا کر دیا ہو۔ اسے اس وقت جس متعصب جانبداری کی ضرورت تھی، انہوں نے اسے وہی دی تھی۔ ان سے بات کرتے ہوئے روانی اور فراوانی سے بہنے والے آنسو اب یکدم خشک ہو گئے۔ وہاں سے 10 میل کے فاصلے پر اپنے بینک کے بورڈ روم میں بیٹھی ایویلیویشن ٹیم کو دی جانے والی پریزنٹیشن کے اختتامیہ سوال و جواب کے سیشن میں کریڈیبلٹی اینڈ ٹرسٹ فیکٹر سے متعلقہ کسی سوال کے جواب میں بولتے ہوئے سالار کو اندازہ بھی نہیں تھا کہ اس کے گھر میں موجود اس کی ایک دن کی بیوی اور 9 سالہ محبوبہ گھر پر بیٹھی اس کی ساکھ اور نام کا تیا پانچا کرنے میں مصروف تھی، جس کو اس وقت اس وضاحت کی اس ایویلیویشن ٹیم سے زیادہ ضرورت تھی۔ سونا ہو گیا، رونا بھی ہو گیا، اب اور کیا رہ گیا تھا؟ امامہ نے ٹیشو پیپر سے آنکھیں اور ناک رگڑتے ہوئے بلاخر ریسیور رکھتے ہوئے سوچا۔ اسے کچن کے سنک میں پڑے برتنوں کا خیال آیا۔ بڑی نیم دلی سے وہ کچن میں گئی اور ان برتنوں کو دھونے لگی۔ وہ شام کے لیے اپنے کپڑے نکالنے کے لیے ایک بار پھر بیڈ روم میں آ گئی، اور تبھی اس نے اپنا سیل فون بجتے سنا۔ جب تک وہ فون کے پاس پہنچی، فون بند ہو چکا تھا۔ وہ سالار تھا اور اس کے سیل پر ہی اس کی چوتھی مسڈ کال تھی۔ وہ سیل ہاتھ میں لیے اس کی اگلی کال کا انتظار کرنے لگی۔ کال کے بجائے اس کا میسج آیا۔ وہ اسے اپنے پروگرام میں تبدیلی کے بارے میں بتا رہا تھا کہ ڈاکٹر سپتے علی کا ڈرائیور 1 گھنٹے تک اسے وہاں سے ڈاکٹر صاحب کے گھر لے جائے گا، اور وہ افطار کے بعد آفس سے سیدھا ڈاکٹر صاحب کے گھر آنے والا تھا۔ چند لمحوں کے لیے اس کا دل چاہا وہ فون کو دیوار پر دے مارے، لیکن وہ اس کا اپنا فون تھا، سالار کو کیا فرق پڑتا؟ وہ اس سے رات کو اتنا لمبا چوڑا اظہار محبت نہ کرتا تو وہ آج اسے توقعات کا ہی امبار لگا کر نہ بیٹھی ہوتی۔ لیکن سالار کے ہر جملے پر اس نے لاشعوری طور پر پچھلی رات اپنے دامن کے ساتھ ایک گرہ باندھ لی تھی، اور گرہوں سے بھرا وہ دامن اب اسے بری طرح تنگ کرنے لگا تھا۔ ڈاکٹر سپتے علی گھر پر نہیں تھے۔ آنٹی کلثوم نے بڑی گرمجوشی کے ساتھ اس کا استقبال کیا، اور وہ بھی جس حد تک مصنوعی جوش و خروش اور اطمینان کا مظاہرہ کر سکتی تھی کرتی رہی۔ آنٹی کے منع کرنے کے باوجود ان کے ساتھ مل کر افطار اور ڈنر کی تیاری کرواتی رہی۔ ڈاکٹر سپتے علی افطار سے کچھ دیر پہلے آئے، انہوں نے امامہ کی سنجیدگی نوٹ کی، مگر اس کی سنجیدگی کا تعلق سالار سے نہیں جوڑا۔ وہ جوڑ بھی کیسے سکتے تھے؟ سالار افطار کے تقریباً آدھے گھنٹے کے بعد آیا، اور امامہ سے پہلی نظر ملتے ہی سالار کو اندازہ ہو گیا تھا کہ سب کچھ ٹھیک نہیں۔ وہ اس کی خیر مقدمی مسکراہٹ کے جواب میں مسکرائی تھی، نہ ہی اس نے ڈاکٹر سپتے علی اور اس کی بیوی کی طرح گرم جوشی سے اس کے سلام کا جواب دیا تھا۔ وہ بس نظریں چرا کر لاؤنج سے اٹھ کر کچن میں چلی گئی۔ ایک لمحے کے لیے سالار کو لگا کہ شاید اسے غلط فہمی ہوئی ہے، آخر وہ اسے کس بات پر ناراض ہو سکتی تھی؟ وہ ڈاکٹر سپتے علی کے پاس بیٹھا ان سے باتیں کرتا ہوا اپنے ذہن میں پچھلے 24 گھنٹوں کے واقعات کو دہراتا، اور کوئی ایسی چیز ڈھونڈنے کی کوشش کرتا رہا جو امامہ کو خفا کر سکتی تھی۔ اسے ایسی کوئی چیز یاد نہیں آئی۔ ان کے درمیان آخری گفتگو رات کو ہوئی تھی، اس کے بازو پر سر رکھے باتیں کرتی سوئی تھی۔ خفا ہوتی تو وہ الجھ رہا تھا،
कम से कम मैंने ऐसा कुछ नहीं किया जो उसे बुरा लगा हो। शायद यहां कोई ऐसी बात हुई है, सालार खुद को बरी जिम्मा करार देते हुए सोच रहा था। लेकिन यहां क्या बात हुई होगी? शायद मैं कुछ ज्यादा ही हसास होकर सोच रहा हूं, गलत फहमी भी हो सकती है मुझे। वो खुद को तसल्ली दे रहा था, लेकिन उसकी छठी हिस उसे अब भी इशारा दे रही थी। बेशक वो उससे 9 साल बाद मिला था, मगर 9 साल पहले देखे जाने वाला उसका हर मूड उसके जहन पर रजिस्टर्ड था। वो इमामा के इस मूड को भी जानता था। डिनर टेबल पर भी ज्यादातर गुफ्तगु डॉक्टर सिप्ते अली और सालार के दरमियान ही हुई। वो आंटी के साथ वक्फे वक्फे से सबको डिशेज सर्व करती रही। खामोशी अब भी बरकरार थी। वो डॉक्टर सिप्ते अली के साथ मस्जिद में तरावी पढ़ने आया और हिफ्ज़े कुरान के बाद आज पहली बार तरावी के दौरान अटका। एक बार नहीं, 2 बार। उसने खुद को संभाल लिया था, लेकिन वो बार बार डिस्टर्ब हो रहा था। वो 10:30 बजे के करीब डॉक्टर सिप्ते अली के घर से सईदा अम्मा के घर जाने के लिए निकले और सालार ने बिलाखिर से पूछ ही लिया, तुम क्या मुझसे खफा हो? खिड़की से बाहर देखते चंद लम्हों के लिए वो साकित हुई। मैं तुमसे क्यों खफा होंगी? सालार कुछ मुतमईन हुआ। हाँ, मैं भी यही सोच रहा था, ऐसी तो कोई बात नहीं हुई जिस पर तुम्हारा मूड ऑफ होता। खिड़की से बाहर देखते हुए अमामा ने इसकी बात सुनी और इसकी बरहमी कुछ और बढ़ गई। यानी मैं अकल से पैदल हूं जो बिलावजह अपना मूड ऑफ करती फिर रही हूं, और इससे मेरे रवैये और हरकतों का नोटिस ही नहीं लिया। मैं तुम्हें आज फोन करता रहा लेकिन तुमने फोन ही नहीं उठाया। इमामा को सोचते हुए अजीब सी तसल्ली हुई। अच्छा हुआ नहीं उठाया, यानी इसने महसूस तो किया ना कि मैं जानबूझकर इसकी कॉल नहीं लेती रही। फिर मैंने घर के नंबर पर भी फोन किया, वो भी इंगेज था। तुम यकीनन उस वक्त कुछ मसरूफ थी इसलिए कॉल नहीं ले सकी। वो बेहद आम से लहजे में कह रहा था। वहां बेनियाजी की इंतहा थी। इमामा के रंज में इजाफा हुआ। फिर इसे याद आया कि इसके फोन का बैलेंस खत्म हो चुका था। मुझे अपने फोन के लिए कार्ड खरीदना है, सालार ने इसे यकदम कहते सुना। वो अपना हैंडबैग खोले, उसमें से कुछ निकाल रही थी और जो चीज उसने निकाल के सालार को पेश की उसने चंद लम्हों के लिए सालार को साकित कर दिया। वो 1000 रुपए का एक नोट था। उसके तासुरात से बेखबर अब विंडस्क्रीन से बाहर किसी ऐसी शॉप को ढूंढने की कोशिश कर रही थी जहां पर से कार्ड मिल सके। सालार ने अपनी तरफ बढ़े हुए उसके हाथ को पीछे करते हुए कहा, वापसी पर लेते हैं और इसकी जरूरत नहीं है। इमामा ने चौंक कर उसे देखा। तुम्हें आंखें बंद करके अपना सेल फोन थमा दिया था जब तुम मेरी कुछ नहीं थी, तो अब क्या पैसे लूंगा तुमसे? गाड़ी में कुछ अजीब सी खामोशी डर आई। दोनों को बैक वक्त कुछ याद आया और जो याद आया उसने यकदम वक्त को वहीं रोक दिया। बहुत गैर महसूस अंदाज में इमामा ने हाथ में पकड़े कागज के इस टुकड़े को बहुत सी तहों में लपेटना शुरू कर दिया। उसने इसकी सारी रकम लौटा दी थी, बल्कि उससे ज्यादा ही जितनी उसने फोन, फोन के बिल और इसके लिए खर्च की होगी। मगर एहसान, यकीनन उसके एहसानों का वजन बहुत ज्यादा था। उसने कागज की लिपटी तहों को दोबारा बैग में डाल लिया। सुबह से इकट्ठी की हुई बदगुमानियों की धुंध एकदम छट गई थी, या कुछ देर के लिए इमामा को ऐसा ही महसूस हुआ। बाहर सड़क पर धुंध थी और वो बड़ी एहतियात से गाड़ी चला रहा था। इमामा का दिल चाहा वो उससे कुछ बात करे, लेकिन वो खामोश था, शायद कुछ सोच रहा था या लफ्ज ढूंढ रहा था। उसने बिलाखिर गुफ्तगु का दोबारा आगाज करने की कोशिश की। आज सारा दिन क्या करती रही तुम? पूरा दिन फ्लैश की तरह इमामा की आंखों के सामने से गुजर गया। इमामा को नदामत हुई। वो जो कुछ करती रही थी उसे बता नहीं सकती थी। मैं सोती रही। मुझे अंदाजा था, जाग रही होती तो मेरी कॉल जरूर रिसीव करती। पापा, मम्मी और अनीता आ रहे हैं कल शाम। इमामा ने चौंक कर उसे देखा। तुमसे मिलने के लिए? उसने मजीद इजाफा किया। और बिलाखिर ससुरालियों के साथ उसका पहला रिश्ता होने वाला था। इमामा को अपने पेट में गिरहें लगती महसूस हुई। तुमने उन्हें मेरे बारे में बताया है? नहीं, फिलहाल नहीं, लेकिन आज बताऊंगा पापा को फोन पर, वो विंडस्क्रीन से बाहर देखते हुए कह रहा था। इमामा ने उसके चेहरे को पढ़ने की कोशिश की। कोई परेशानी, तशवीश, अंदेशा, खदशा, खौफ, पछतावा, वो कुछ भी पढ़ने में नाकाम रही। उसका चेहरा बेतासुर था और अगर उसके दिल में कुछ था भी तो वो उसे बड़ी महारत से छुपाए हुए था। सालार ने उसकी खोजती नजरों को अपने चेहरे पर महसूस किया। उसने इमामा को देखा और मुस्कुरा दिया। अनीता की फ्लाइट 5:30 बजे और पापा की 7 बजे है। मैं कल बैंक से जल्दी एयरपोर्ट चला जाऊंगा, پھر ممی اور پاپا کو ساتھ لے کر میرا خیال ہے 9 یا 9:30 بجے تک گھر پہنچوں گا۔ امامہ نے جب کوئی جواب نہ دیا تو خاموش ہو گیا، پھر ایک دم اس کے لباس کی طرف متوجہ ہوا اور کہا، یہ تم نے کیا پہنا ہوا ہے؟ 3 گھنٹے 45 منٹ کے بعد بالآخر تمہیں یاد آ گیا کہ میں نے کچھ پہنا ہوا ہے؟ یہ سوچ کر امامہ کی خفقی میں کچھ اضافہ ہوا۔ کپڑے، سالار اس کی بات پر بے اختیار ہنسا۔
جانتا ہوں کپڑے پہنے ہیں، اسی لیے تو پوچھ رہا ہوں۔
امامہ گردن موڑ کر کھڑکی سے باہر دیکھنے لگی کہ اب وہ تعریف کرے گا۔ اس نے سوچا، دیر صحیح صحیح، لیکن اسے میرے کپڑے نظر تو آئے۔ اس کی خفقی میں کچھ اور کمی ہوئی۔ کون سا کلر ہے یہ؟ سالار نے اپنے پیروں پر پہلی کلہاڑی ماری۔ کھڑکی سے باہر دیکھتے ہوئے امامہ کا دل چاہا وہ چلتی گاڑی کا دروازہ کھول کر باہر کود جائے۔ 4.25 گھنٹے میں اس کے کپڑوں کا رنگ بھی نہیں پہچان سکا۔ اس کا مطلب تھا اس نے مجھے غور سے دیکھا ہی نہیں، پتا نہیں، اس نے بڑی ناراضگی سے کہا۔ ہاں میں بھی اندازہ نہیں کر سکا، آج کل خواتین پہنتی بھی تو بڑے عجیب عجیب کلر ہیں نا۔ سالار نے اس کے لہجے پہ غور کیے بغیر بڑے عام سے انداز میں کہا، وہ زنک اور کاپر کے سب سے زیادہ ان شیڈ کو عجیب کہہ رہا تھا۔ امامہ کو رنج سا رنج ہوا، سالار شوہروں کی تاریخی غلطیاں دہرا رہا تھا۔ اس بار امامہ کا دل تک نہیں چاہا کہ وہ اس کی بات کا جواب دے، اس قابل ہی نہیں تھا۔ اسے یاد آیا اس نے کل بھی اس کے کپڑوں کی تعریف نہیں کی تھی۔ کپڑے؟ اس نے تو میری تعریف بھی نہیں کی تھی، اظہار محبت کیا تھا اس نے، لیکن تعریف؟ ہاں تعریف تو نہیں کی تھی اس نے میری۔ وہ جیسے پچھلی رات کو یاد کرتے ہوئے تصدیق کر رہی تھی۔ اسے دکھ ہوا، کیا وہ اسے اتنی بھی خوبصورت نہیں لگی تھی کہ وہ ایک بار ہی کہہ دیتا، کوئی ایک جملہ، ایک لفظ، کچھ بھی نہیں؟ وہ ایک بار پھر شدید خود ترسی کا شکار ہونے لگی۔ عورت اظہار محبت اور ستائش کو کبھی ہم معنی نہیں سمجھتی، یہ کام مرد کرتا ہے اور غلط کرتا ہے۔ ڈرائیونگ کرتے ہوئے سالار کو اندازہ نہیں ہوا کہ گفتگو کے لیے موضوعات کی تلاش میں ادھر ادھر کی باتیں کرتے ہوئے اس نے کس قدر سنگین موضوع کو چھیڑ دیا تھا۔ وہ جیسے بڑے اطمینان سے، جیسے ایک بارودی سرنگ کے اوپر پاؤں رکھ کر کھڑا ہو گیا تھا جو اس کے پاؤں اٹھاتے ہی پھٹ جاتی۔ سیدہ اماں کی گلی میں گاڑی پارک کرنے کے بعد سالار نے ایک بار پھر امامہ کے موڈ میں تبدیلی محسوس کی۔ اس نے ایک بار پھر اسے اپنا وہم گردانا۔ ابھی کچھ دیر پہلے ڈاکٹر سپتیلی کے گھر پہ بھی غلط فہمی کا شکار رہا۔ آخر ہو کیا گیا ہے مجھے؟ وہ بھلا کیوں صرف 24 گھنٹے میں مجھ سے ناراض ہوتی پھرے گی؟ اس نے اطمینان سے سوچا۔ سیدہ اماں دروازہ کھولتے ہی امامہ سے لپٹ گئیں۔ چند لمحوں بعد وہ آنسو بہا رہی تھی۔ سالار حیران ہوا، آخر اتنے عرصے سے وہ اکٹھے رہ رہی تھی۔ ہاں یقیناً دونوں ایک دوسرے کو مس کر رہی ہوں گی، اس نے بالآخر خود کو سمجھایا۔ سیدہ اماں نے سالار کے سلام کا جواب دیا، نہ ہی ہمیشہ کی طرح اسے گلے لگا کر پیار کیا۔ انہوں نے امامہ کو گلے لگایا، اس سے لپٹ کر آنسو بہائے اور پھر اسے لے کر اندر چلی گئی۔ وہ ہکا بکا دروازے میں ہی کھڑا رہ گیا۔ انہیں کیا ہوا؟ وہ پہلی بار بری طرح کھٹکا تھا، اپنے احساس کو وہم سمجھ کر جھٹکنے کی کوشش اس بار کامیاب نہیں ہوئی۔ کچھ غلط تھا، مگر کیا؟ وہ کچھ دیر وہیں کھڑا رہا، پھر اس نے پلٹ کر بیرونی دروازہ بند کیا اور اندر چلا گیا۔ وہ دونوں کچھ باتیں کر رہی تھیں، اسے دیکھ کر یکدم چپ ہو گئی۔ سالار نے امامہ کو اپنے آنسو پونچھتے دیکھا، وہ ایک بار پھر ڈسٹرب ہوا۔ میں چائے لے کر آتی ہوں، بادام اور گاجر کا حلوہ بنایا ہے آج میں نے، سیدہ اماں یہ کہتے ہوئے کھڑی ہوئی۔ سالار نے بے اختیار انہیں ٹوکا، سیدہ اماں کسی چیز کی ضرورت نہیں، ہم لوگ کھانا کھا کر آئے ہیں، چائے بھی پی ہے، بس آپ سے ملنے آئے تھے۔ وہ کہتے کہتے رک گیا، اسے احساس ہوا کہ وہ پیشکش سرے سے اسے کی ہی نہیں گئی تھی۔ سیدہ اماں مکمل طور پر امامہ کی طرف متوجہ تھیں اور امامہ اسے کچھ کھانے پینے میں متعمل نظر نہیں آئی۔ میں کھاؤں گی اور میں آپ کے ساتھ چلتی ہوں، آپ کس طرح اٹھائیں گی برتن؟ امامہ نے سیدہ اماں سے کہا اور پھر ان کے ساتھ ہی کچن میں چلی گئی۔ سالار ہونکوں کی طرح وہاں بیٹھا رہا۔ اگلے 15 منٹ وہ اس صورتحال پہ غور کرتا، وہیں بیٹھا کمرے کی چیزوں کو دیکھتا رہا۔ بالآخر 15 منٹ کے بعد امامہ اور سیدہ اماں کی واپسی ہوئی۔ اسے امامہ کی آنکھیں پہلے سے کچھ زیادہ سرخ اور متورم لگیں۔ یہی حال کچھ اس کی ناک کا تھا، وہ یقیناً کچن میں روتی رہی تھی، مگر کس لیے؟ وہ اب کچھ الجھ رہا تھا، کم از کم اب وہ آنسو سے سیدہ اماں اور اس کی باہمی محبت کا نتیجہ نہیں لگ رہے تھے۔ سیدہ اماں کے چہرے اور آنکھوں میں اسے پہلے سے بھی زیادہ سرد مہری نظر آئی۔ اسے اس وقت چائے میں دلچسپی تھی، نہ کسی حلوے کی طلب۔ کچھ بھی کھانا اس کے لیے بدہضمی کا باعث ہوتا، لیکن جو ماحول یکدم وہاں بن گیا تھا، اس نے اسے ضرورت سے زیادہ محتاط کر دیا۔ کسی انکار کے بغیر اس نے خاموشی سے پلیٹ میں تھوڑا سا حلوہ نکالا۔ امامہ نے ڈاکٹر سبط علی کے گھر کی طرح یہاں بھی اسے پوچھے بغیر اس کی چائے میں 2 چمچ چینی ڈال کر اس کے سامنے رکھ دی، پھر اپنی پلیٹ میں لیا ہوا حلوہ کھانے لگی۔ چند منٹ کی خاموشی کے بعد بالآخر سعیدہ اماں کی قوت برداشت جواب دے گئی۔ اپنے ہاتھ میں پکڑی پلیٹ ایک طرف رکھتے ہوئے انہوں نے اپنی اینک کو ناک پر ٹھیک کرتے ہوئے تیز نظروں سے سالار کو گھورا۔ بیویوں کے بڑے حقوق ہوتے ہیں؟ اپنی پلیٹ میں ڈالے حلوے کو چمچ سے ہلاتے سالار ٹھٹکا۔ اس نے پہلے سعیدہ اماں کو دیکھا، پھر امامہ کو۔ وہ بھی ٹھٹکی تھی اور کچھ گڑبڑائی بھی۔ سالار کی پیٹ کے پیچھے اس کی برائی اور اسے گلے شکوے کرنا اور بات تھی، مگر اس کے سامنے بیٹھ کر وہی کچھ دہرانا، خاص طور پر جب ان الزامات کا کچھ حصہ جھوٹ پر مبنی ہو۔ وہ واقعی گھبرا گئی۔ سالار کو یہ سوال نہیں، تبصرہ لگا تھا۔ جی بالکل، وہ مرد دوزخ میں جاتے ہیں جو اپنی بیویوں کو تنگ کرتے ہیں۔ اس بار سالار فوری طور پر تائید نہیں کر سکا۔ وہ خود مرد تھا اور شوہر بھی۔ لاکھ وہ امامہ پر مرتا ہو، لیکن بیوی کی موجودگی میں اس تبصرے کی تائید اپنے پاؤں پر کلہاڑی مارنے کے مستاق تھی۔ وہ شادی کے دوسرے ہی دن اتنی فرما مردانی نہیں دکھا سکتا تھا جس پر وہ بعد میں ساری عمر پچھتا تھا۔ اس بار اس نے کچھ کہنے کی بجائے اس نے چائے کا کپ ہونٹوں سے لگا لیا۔ اس کی خاموشی نے سعیدہ اماں کو اور تپا دیا۔ دوسروں کے دل کو دکھانے والے کو بھی اللہ کبھی معاف نہیں کرے گا۔ سالار نے حلوہ کھاتے کھاتے اس جملے پہ غور کیا، پھر تائید میں سر ہلایا۔ جی بالکل۔ سعیدہ اماں کو اس کی ڈھٹائی پہ غصہ آیا۔ شریف گھرانے کے مردوں کا وتیرا نہیں کہ دوسروں کی بیٹیوں کو پہلے بیاہ کر لے جائیں، پھر انہیں اپنی پہلی بیویوں کے قصے سنانے بیٹھ جائیں۔ امامہ کی تو جیسے جان پر بن گئی، یہ کچھ زیادہ ہی ہو رہا تھا۔ آپ کی چائے ٹھنڈی ہو رہی ہے اماں، اس نے صورتحال سنبھالنے کی کوشش کی۔ سالار نے باری باری ان دونوں کو دیکھا۔ اسے اس جملے کا سر پہ سمجھ نہیں آیا، اور پہلے جملوں سے ان کا کیا تعلق تھا وہ بھی سمجھ میں نہیں آیا، لیکن تائید کرنے میں بھی کوئی برائی نہیں تھی کیونکہ بات مناسب تھی۔ جی ٹھیک کہہ رہی ہیں آپ۔ اس کی سعادت مندی نے سعیدہ اماں کو ایسا تپا دیا، شکل سے کیسا شریف لگ رہے، اسی لیے تو سپ بھائی بھی دھوکا کھا گئے۔ انہوں نے ڈاکٹر سبط علی کو غلطی کرنے پر چھوٹ دی۔ آمنہ کے لیے بہت رشتے تھے، سعیدہ اماں نے سلسلہ ایک کلام جوڑا۔ انہیں اندازہ نہیں تھا کہ وہ غلط آدمی کو امامہ کی قدر و قیمت کے بارے میں غلط لیکچر دے رہی تھی۔ حلوے کی پلیٹ ہاتھ میں لیے سالار نے ایک نظر امامہ کو دیکھا، پھر سعیدہ اماں کو، جو بے حد جوش و خروش سے کہہ رہی تھی، یہ سامنے والے ظہور صاحب کے بڑے بیٹے نے آمنہ کو کہیں دیکھ لیا تھا، ماں باپ کو صاف صاف کہہ دیا اس نے کہ شادی کروں گا تو اسی لڑکی سے، خالہ کی بیٹی کے ساتھ بچپن کی منگنی بھی توڑ دی۔ اس بار سالار نے حلوے کی پلیٹ ٹیبل پر رکھی۔ وہ کم از کم امامہ کے کسی ایسے رشتے کی تفصیلات مزے سے حلوہ کھاتے ہوئے نہیں سن سکتا تھا۔ امامہ نے اس بار سعیدہ اماں کو روکنے کی کوشش ہی نہیں کی۔ بڑی ہی آمیانہ بات تھی، لیکن وہ بھی جیسے چاہتی تھی کہ کوئی سالار کو بتائے کہ وہ قابل قدر ہے، اسے صرف بیوی سمجھ کر برتاؤ نہیں کر سکتا۔ وہ جوتے گھس گئے لڑکے کی ماں کے یہاں کے چکر لگا لگا کر، محلے کے ہر معزز آدمی سے کہلوایا اس نے، میرے بیٹوں تک کو انگلینڈ فون کرایا اس رشتے کے لیے۔ سالار اب بے حد سنجیدہ تھا، اور امامہ قدرے لا تعلقی کے انداز میں سر جھکائے حلوے کی پلیٹ میں چمچ چلا رہی تھی۔ اس کے ماں باپ نے کہا جو چاہیں حق مہر میں لکھوا لے، بس اپنی بچی کو ہماری بیٹی بنا دے۔ سالار نے بے حد جتانے والے انداز میں اپنی رسٹ واچ یوں دیکھی جیسے اسے دیر ہو رہی تھی۔ سعیدہ اماں کو تو اس کی اس حرکت پر تاؤ آ گیا۔ اس گفتگو کے جواب میں کم از کم وہ اس سے اس بے نیازی کی توقع نہیں کر رہی تھی۔ آج بھی اس کی ماں آئی ہوئی تھی، بہت افسوس سے کہہ رہی تھی کہ بڑی زیادتی کی ان کے بیٹے کے ساتھ میں نے، ایک بار نہیں 2 بار کہہ رہی تھی ہمیں چھوڑ کر کسی ایرے غیرے کے ساتھ پکڑ کر بیاہ دیا، میرا بیٹا کیوں نظر نہیں آیا آپ کو، رانیوں کی طرح رکھتا اماں کو، دیکھ دیکھ کر جیتا اسے۔ سعیدہ اماں مبالغہ آمیزی کی آخری حد کو چھونے کی سر توڑ کوشش کر رہی تھی۔ سامنے بیٹھے ہوئے شخص کے چہرے پر اب بھی مرعوبیت نام کی کوئی چیز نمودار نہیں ہوئی، وہ سنجیدہ چہرے کے ساتھ انہیں یکٹک دیکھ رہا تھا۔ سعیدہ اماں کو لگا انہوں نے اس کے ساتھ شادی کر کے واقعی آمنہ کی قسمت پھوڑی تھی۔ بے حد خفگی کے عالم میں انہوں نے سردی کے موسم میں بھی پانی کا گلاس اٹھا کر ایک ہی گھونٹ میں پی لیا۔ اس کی یہ خاموشی امامہ کو بھی بری طرح چبھی تھی۔ वो रात को उससे क्या कुछ कह रहा था और अब यहाँ सईदा अम्मा को बताने के लिए उसके पास एक लफ्ज भी नहीं था कि वो उसके लिए अहम है या वो उसका ख्याल रखेगा या कोई और वादा, कोई और तसल्ली, कोई और बात, कुछ तो कहना चाहिए था उसे सईदा अम्मा के सामने। उसे अजीब बेकदरी और बेवकती का एहसास हुआ। रंज कुछ और सेवा हुआ, फासला कुछ और बढ़ा। उसने किसी दूसरे के सामने भी उसे तारीफ के दो लफ्जों के काबिल भी नहीं समझा। अकेले में तारीफ ना करे, लेकिन यहां ही कुछ कह देता, कुछ तो। उसका दिल एक बार फिर भर आया। वो ये नहीं चाहती थी कि सालार उससे रिवायती शौहरों वाला रवैया रखे, लेकिन वो खुद उससे रिवायती बीवी वाली सारी तवक्कात लिए बैठी थी।
बहुत देर हो गई, मेरा ख्याल है हमें अब चलना चाहिए, मुझे सुबह ऑफिस जाना है, आजकल काम भी कुछ ज्यादा है।
सालार का पैमाना इस सब्र लबरेज हो गया था। उसने बड़े तहम्मुल के साथ सईदा अम्मा से कहा और फिर उठ खड़ा हुआ। वो अब इमामा के खड़े होने का मुंतजर था, लेकिन इमामा ने टेबल पर रखे बर्तन उठाकर ट्रे में रखते हुए उसे देखे बगैर बड़ी सरमहरी के साथ कहा, मैं आज यहीं रहूंगी सईदा अम्मा के पास। सालार चंद लम्हों के लिए बिल्कुल भौंचका रह गया। उसने पिछले कई घंटों में एक बार भी ऐसा कोई इरादा जाहिर नहीं किया था कि वो सईदा अम्मा के पास रात गुजारने का इरादा रखती है, और अब यकदम बैठे बैठाए ये फैसला। हाँ हाँ बिल्कुल, यहीं छोड़ जाओ इसे, सईदा अम्मा ने फौरी तायीद की। इमामा इसके इनकार की मुंतजर थी।
ठीक है, वो रहना चाहती है तो मुझे कोई एतराज नहीं,
सालार ने बड़ी सहूलत से कहा। बर्तन समेटती इमामा ने बेयकीनी से इसे देखा। उसने एक मिनट के लिए भी उसे साथ ले जाने पर इसरार नहीं किया था, वो इतना तंग आया हुआ था इससे। इससे पहले कि सालार कुछ और कहता, वो एक झपाके के साथ कमरे से निकल गई। सईदा अम्मा ने बेहद कहर आलूद नजरों से सालार को देखा। सालार ने जैसे इमामा के हर इल्जाम की तस्दीक कर दी थी। सालार को इमामा के यूं जाने की वजह समझ में आई, ना सईदा अम्मा की मलामती नजरों का मफहूम समझ सका। वो गुफ्तगु जितनी अपसेट करने वाली थी, उतना ही इमामा का यकदम किया जाने वाला ये ऐलान था कि वो आज वहीं रहेगी। उसे बुरा लगा था, लेकिन इतना बुरा नहीं लगा था कि वो इस पर एतराज या खफगी का इजहार करता, और वो भी सईदा अम्मा के सामने।
ओके, मैं चलता हूं फिर,
वो सईदा अम्मा के साथ बाहर सहन में आया। उसका ख्याल था इमामा किचन में बर्तन रखकर उसे खुदा हाफिज कहने तो जरूर आएगी, लेकिन वो नहीं आई। वो कुछ देर सईदा अम्मा से बेमकसद बातें करता सहन में खड़ा उसका इंतजार करता रहा। सईदा अम्मा के लहजे में इतनी सरदमहरी ना होती तो इनसे इमामा को बुलवाने का कहते हुए इसे झिझक महसूस ना होती। सईदा अम्मा के घर से निकलते हुए उसने पहली बार इस मोहल्ले में उनके सामने वाले घर को सर उठाकर देखा। वहां से अकेले वापस आना उसे खल रहा था। वो इतने साल उसके बगैर ही रहा था, उसे कभी तन्हाई नहीं चुभी थी। उसने एक रात उसके साथ गुजारी और तन्हाई का मफहूम उसकी समझ में आ गया था। वहां से वापसी की ड्राइव उसे अपनी जिंदगी की सबसे तवील ड्राइव लगी थी। आमना, कल भाई साहब के यहां चलेंगे, उन्हें बताएंगे सब कुछ, वही बात करेंगे सालार से, सईदा अम्मा उनके पास बैठी कह रही थी, और वो बेहद परेशान थी। इमामा ने उनकी बात की ताईद ना तरदीद की। अब उसका दिल कुछ भी कहने को नहीं चाह रहा था, वो बस अपने बेड पर कंबल ओढ़े चुपचाप बैठी सईदा अम्मा की बातें सुनती रही। अच्छा चलो अब सो जाओ बेटा, सुबह सैरी के लिए भी उठना होगा, सईदा अम्मा को अचानक ख्याल आया। बेड से उठकर कमरे से निकलते हुए उन्होंने पूछा, लाइट ऑफ कर दूं? पिछली रात एक झमाके के साथ उसे याद आई।
नहीं, रहने दे,
वो भराई हुई आवाज में कहते हुए लेट गई। सईदा अम्मा दरवाजा बंद करके चली गई। कमरे की खामोशी ने उसे सालार के बेडरूम की याद दिलाई।
हाँ अच्छा है ना, मैं नहीं हूं, आराम से लाइट ऑन करके सो तो सकता है, यही तो चाहता था वो।
वो फिर से रंजीदा होने लगी और तभी उसका सेलफोन बजने लगा। इमामा के खून की गर्दिश पल भर के लिए तेज हुई। वो उसे बिलाखिर कॉल कर रहा था। उसने बेहद खफगी के आलम में फोन बेड साइड पर फेंक दिया। उसे साथ लेकर नहीं गया और अब इसे इसकी याद आ रही थी। उसकी रंजीदगी गुस्से में बदल रही थी। वो इस तरह क्यों कर रही थी कि राई का पहाड़ बना रही थी? उसने जैसे अपना तज्जिया किया और इस तज्जिये ने भी उसे अजियत दी।
मैं जूद रंज हो गई हूं, या वो मुझे जानबूझकर बुरी तरह इग्नोर कर रहा है, ये जताना चाहता है कि मैं उसके लिए कोई अहमियत नहीं रखती, उसके दोस्त, उसका ऑफिस, उसकी फैमिली, बस ये है मैं उसके लिए।
दोबारा कॉल नहीं आई। चंद सेकंड के बाद उसका मैसेज आया। उसे यकीन था कि वो यकीनन उससे कहेगा कि वो उसे मिस कर रहा था। टेक्स्ट मैसेज में उसके लिए एक रीलोड कार्ड का नंबर था और इसके नीचे दो लफ्ज थे, गुड नाइट स्वीट हार्ट। पहले उसे शदीद गुस्सा आया, फिर बुरी तरह रोना आया। उसे पहले भी जिंदगी में सालार सिकंदर से बुरा कोई भी नहीं लगा था और आज भी उससे ज्यादा बुरा कोई नहीं लग रहा था।
सिकंदर साहब की कॉल आई, छूटते साथ ही उन्होंने कहा, आमना से बात करवा दो, मैं और तैयबा भी उससे बात कर लें, शादी कर ली, उसे घर भी ले आए, अब किसी काम में हमारा भी कुछ हिस्सा है या नहीं?
वो आज अपने मेके में है।
तो बरखुरदार, तुम भी अपने ससुराल में ही ठहरते, तुम मुंह उठाकर अपने अपार्टमेंट क्यों आ गए?
मम्मी पास ही हैं।
हाँ, क्यों, बात करनी है?
नहीं, फिलहाल हो तो आप ही से बात करनी है, बल्कि कुछ ज्यादा सीरियस बात करनी है।
सिकंदर एकदम सीधे होकर बैठ गए। ये सालार सिकंदर था, वो अगर सीरियस कह रहा था तो बात यकीनन बहुत सीरियस थी।
क्या बात है?
मुझे असल में आमना के बारे में आपको कुछ बताना है।
सिकंदर उलझ गए।
वो आमना के बारे में इन्हें निकाह के बाद बता ही चुका था, डॉक्टर सिप्ते अली की बेटी, जिसके साथ इसने कुछ जाती वजूहात की बिना पर इमरजेंसी में निकाह किया था। सिकंदर उस्मान डॉक्टर सिप्ते अली को जानते थे और सालार के तवस्सुत से दो तीन बार इनसे मिल भी चुके थे। वो डॉक्टर सिप्ते अली की बेटी की बजाय किसी भी लड़की से इस तरह अचानक इन लोगों को मुत्तला किए बगैर निकाह करता तब भी इन्हें एतराज न होता। वो और उनकी फैमिली कुछ इतनी ही लिबरल थी और सालार तो बहरहाल स्पेशल केस था। ये मुमकिन नहीं था कि वो शादी इंसानों की तरह करता। ये तबसरा तैयबा का था, जो उन्होंने इसके निकाह की खबर मिलने पर कदरे खफगी लेकिन इत्मीनान के साथ किया था। और अब वो कह रहा था उसे आमना के बारे में कुछ बताना था।
क्या बताना है आमना के बारे में?
सालार ने गला साफ किया, बात कैसे शुरू करे समझ नहीं आ रहा था।
आमना असल में मामा है।
तमहीद इसने जिंदगी में कभी नहीं बांध दी थी, फिर अब कैसे बांधता? दूसरी तरफ यकदम खामोशी छा गई। सिकंदर को लगा इन्हें सुनने में कुछ गलत फहमी हुई है।
क्या क्या मतलब?
मामा को डॉक्टर साहब ने अपने घर में पनाह दी थी, वो इतने सालों से उन्हीं के पास थी। उन्होंने इसका नाम चेंज कर दिया था इसके तहफ्फुज के लिए। मुझे निकाह के वक्त ये पता नहीं था कि वो इमामा है, लेकिन वो इमामा है। आखिरी जुमले के अलावा इसे बाकी की तफसील अहमकाना नहीं लगी। सिकंदर उस्मान ने रुकती हुई सांस के साथ बराबर के बेड पर बैठी हुई बीवी को देखा, जो स्टार प्लस पर कोई टॉक शो देखने में मसरूफ थी। ये अच्छा ही था। वो इसी तरह रुकती हुई सांस के साथ नंगे पांव अपने बिस्तर से उतरकर बेडरूम का दरवाजा खोलकर बेहद उजलत के आलम में बाहर निकले। तैयबा ने कुछ हैरत से उन्हें इस तरह अचानक जाते हुए देखा। एक तो इन बाप बेटे का रोमांस ही खत्म नहीं होता, अब दो घंटे लगा के आएंगे, तैयबा ने कदर खफकी से सोचा और दोबारा टीवी की तरफ मुतवज्जा हो गई। बाहर लाउंज में सिकंदर उस्मान के 14 तबक रोशन हो रहे थे। वो भी चंद घंटे पहले ही तैयबा के साथ अपनी आखिरी औलाद के सेटल हो जाने पर खुशी और इत्मीनान का इजहार करते हुए इसका वलीमा प्लान कर रहे थे और उन्हें वक्ती तौर पर यह भूल गया था कि वो आखिरी औलाद सालार सिकंदर था। दो घंटे तक लाउंज में उसके साथ तवील गुफ्तगुशुनेद के बाद वो जब बिलाखिर वापस बेडरूम में आए तो तैयबा सो चुकी थी, लेकिन सिकंदर उस्मान की नींद और इत्मीनान दोनों रुखसत हो चुके थे। इसके साथ ही कैसेट नंबर 1 अपने इख्तिताम तक पहुंची। बकिया नॉवल के लिए कैसेट नंबर 2 लगा लीजिए।